नमस्कार, म विष्णु अवस्थी। रेडियो कार्यक्रम समय सन्दर्भमा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम तपाईँ प्रत्येक हप्ताको बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रम सामुदायिक रेडियो शुक्ला फाटा एफएमका अतिरिक्त बारसिङ्गा एफएमबाट पनि प्रत्यक्ष प्रसारण भइरहेको छ। रेडियो कार्यक्रम समय सन्दर्भमा हामी 23 औं लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानका विषयमा छलफल गर्दैछौ र यो छलफलमा सहभागी हुनका लागि द्वन्द्व पीड़ित तथा एकल महिला केन्द्रकी अध्यक्ष सीता बोहरा तथा महिला अधिकार कर्मी तथा राष्ट्रिय सहजकर्ता ट्रेनर तुलसी जोशी हाम्रो स्टुडियोमा हुनुहुन्छ। दुईजनालाई स्वागत छ कार्यक्रममा।
धन्यवाद, नमस्कार।
अहिले महिला हिंसा विरुद्धको 16 दिने अभियान सुरु भएको छ नेपालमा पनि। यो 23 औं लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान हो। घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज भन्ने यो नारा यो वर्ष तय गएको छ। योभन्दा अघिल्लो वर्ष पनि घर शान्ति नै विश्व शान्तिको आधार भन्ने शब्द विगत 3-4 वर्षदेखि जोडिँदै आएको छ। तर घर शान्ति हुन नसक्ने कारण चाहिँ के हो? मैले सीताजीबाट सुरु गरेँ।
धन्यवाद। घर शान्ति एउटा साँच्चै नै यो हाम्रो सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको भन्न पर्दाखेरि एउटा रूढिवादीको जड परम्परामा नै उहाँहरू हाम्रो घर परिवारहरू चलिरहेको अवस्था र एउटा चाहिँ छोरीको जन्म हुँदा बित्तिकै परघरे भन्ने चाहिँ शब्दहरू र छोरीहरूलाई चाहिँ बोर्डिङमा पढाउनु हुन्न, उनीहरूलाई चाहिँ सरकारी स्कुल पठाए पनि सरकारी स्कुल भन्ने कुराहरू लगायतका यस्ता कुराहरूले गर्दाखेरि घरमा चाहिँ अशान्ति हो कि एउटा शिक्षाको कमीले जस्तो लाग्छ। मैले भर्खरै हिजो मात्रै एउटा झलारीमा कृष्णपुर नगरपालिकामा एउटा स्कुलमा लैङ्गिक हिंसा सम्बन्धी क्लास चलाएर आएको थिएँ। त्यहाँ हेर्दाखेरि 9100 भएको भए 100 पुग्थ्यो। 9100 मैले गने जम्मा त्यसमा चाहिँ 35 मात्रै विद्यार्थीहरू पुरुष, अरू सबै महिलाहरू। त्यो अवस्था देख्दाखेरि मैले भनिहालेँ हेड सरलाई, सर यो स्कुलमा त के हो, यो कृष्णपुर नगरपालिकामा त छोरै छैनन् क्या हो, छोरीहरू मात्रै रहेछन् क्या हो भनेर ठट्याउली पाराले सोधेँ पनि। र अहिलेको यो अवस्था सबभन्दा हामीहरूको यो खुला नाका भयो। एउटा चाहिँ हाम्रो लैङ्गिक हिंसा मात्रै नभएर यहाँ चाहिँ विभिन्न किसिमका हिंसाहरू हुन्छन्, बेचबिखनदेखि लिएर यहाँ चाहिँ एउटा लोभ देखाएर महिलाहरू बोर्डर पार हुँदा बित्तिकै विभिन्न किसिमका पीडा भोग्न पर्ने अवस्था छ र यसको लागि जनचेतनाकै कमी र शिक्षाकै कमी, हामी महिलाहरूको पहुँच चाहिँ नभएको हो कि जस्तो मलाई अनुभव हुन्छ। किनभने
मैले अलिकति जान्न खोजेको, घर शान्ति, घरमा शान्ति नै हिंसा रोक्ने मुख्य उपाय हो, घरमै अशान्ति हुने कारण चाहिँ के? त्यसको कारक पुरुष मात्रै हो या महिला पनि हो?
त्यसमा विभिन्न किसिमको चाहिँ महिला पनि हुनसक्छ केही हदसम्म हिस्सेदारी। जस्तै भनौँ, मैले रूढिवादी पहिले भनिसकेँ, बुहारीले दुखै पाउन पर्ने अनि सुत्केरी भयो भने घोठैमा बस्न पर्नेदेखि लगायतका, त्यो बच्चा त महिलाले मात्रै जन्माउँदैन नि।
मतलब परम्परागत जुन शैली छ, परम्परागत रूढिवादी जुन व्यवस्था छ, त्यो मुख्य कारण हो।
मुख्य कारण त्यही नै हो।
तुलसीजी तपाईँ के भन्नुहुन्छ?
नमस्कार। घरमा शान्ति नै समाजमा शान्ति हो, समाजमा शान्ति नै देशमा शान्ति हो। घरमा घर अशान्त छ भने समाज पनि अशान्त छ र राष्ट्र नै अशान्त छ भन्ने मलाई लाग्दछ। घरमा शान्त हुनका लागि सबैका विचार समान हुन्छन् भन्ने होइन, विचार आफआफ्नो हुन्छ, तर सबै व्यक्तिले सबैका विचारहरूलाई मान्यता दियो भने, भेल्यु दियो भने घर शान्त हुन्छ जस्तो मलाई लाग्दछ। तर घर अशान्त हुनको मुख्य कारण पुरुष नै हो म भन्न चाहदिनँ, पुरुष यसको कारक तत्त्व होइन। यो घर अशान्त हुनमा, द्वन्द्व हुनमा, हिंसा हुनमा परम्परागत जुन शैली छ, जुन सामाजिक मूल्य मान्यताहरू छन्, त्यो मूल्य मान्यतामा घर सञ्चालित भइराखेको हुन्छ। त्यो मूल्य मान्यता कस्तो छ भन्नुहुन्छ भने, पुरुषलाई हाबी बनाएको, महिलालाई निम्न बनाएको अवस्था छ। त्यो अवस्थाका कारणले घर अशान्त भइराखेको छ मलाई लाग्दछ। पुरुष आफै हाबी भएको होइन, सामाजिक संरचना जुन बनेको छ, पुरुष हाबी हुनपर्छ, पुरुषले नेतृत्व दिनपर्छ, पुरुष नै अग्रसर हुनपर्छ। महिला अग्रसर भएको रुचाउँदैन समाज भने घर पनि त्यसै किसिमले सञ्चालित हुन जान्छ, हुनपर्छ, त्यो बाध्यता छ घरको। त्यो भएन भने झन् टर्चर भएर फेरि अशान्ति हुन्छ। त्यो भयो भने महिलाले सहयोग दुवै पक्षले सहनशीलता गरेर घर व्यवस्था चलाउन गयो भने त्यहाँ हिंसा पनि देखिँदैन, हिंसा भए पनि देखिँदैन त्यहाँ। यदि होइन त्यो मान्यता, यस्तो मान्यता किन, यो मान्यतालाई उल्लङ्घन गर्नुपर्दछ। पुरुष हाबी मात्रै किन, पुरुषले मात्रै नेतृत्व किन दिनु पर्यो र हामी पनि महिला पनि नेतृत्व दिन सक्छौँ, हामी पनि केपेबल छौँ, हामी पनि गर्न सक्छौँ भन्ने धारणाले अगाडि लम्किन्छ भने त्यहाँनिर यदि सोचाइ र विचार फरक निस्किँदाखेरि त्यहाँ घर अशान्त हुन्छ मलाई लाग्दछ।
यहीँनिर मैले जान्न खोजेको, हामी जुन परम्परामा हिँडिरहेका छौँ, हाम्रो धर्म संस्कृति यी सबैबाट हामी हेर्दै जाँदाखेरि कतिपय समाजमा महिलाले नेतृत्व गरेर अगाडि बढे पनि देखिन्छ, यही संस्कारभित्र रहेर त्यहाँ त्यति धेरै हिंसा भएको कुरा बाहिर आएको देखिँदैन। पुरुषले नेतृत्व गरेको समाजमा हिंसा भएको कुरा बाहिर देखिन्छ, यहाँले भन्नुभयो।
विष्णुजी, मैले त्यस्तो भनेको होइन, पुरुषले अग्रसर भएर नेतृत्व दिएर महिला हिंसित छ भन्न खोज्या होइन नि, त्यस्तो होइन नि मैले भन्न खोज्या। पुरुष नेतृत्व दिन्छ होइन भने त त्यहाँनिर शान्त छ, महिलाले त्यहाँनिर आवाज उठाएन, तपाईँले मात्र किन नेतृत्व दिने, म पनि नेतृत्व दिन चाहन्छु नि भनेर ऊ नेतृत्व दिन्छ र पुरुषलाई त्यो सहमति हुन्छ भने त्यहाँनिर हिंसा भएको छैन। अझ त्यहाँनिर हिंसा भएको छैन, म घरको काम व्यवस्था मिलाउँछु, हजुर बाहिर काम गर्नुहोस्, दुवै मिलेर काम गरौँ भन्दाखेरि हिंसा भएको छैन। तर कहाँनिर हिंसा भएको छ भने पुरुषले नेतृत्व दिन्छ, बाहिर पनि काम गर्छ, महिला घर महिला घरको काम धानेर पनि म पनि बाहिर जान्छु भन्दा पुरुषको विचार फरक आयो भने महिलाले बाहिर जानु हुँदैन, किन जान पर्यो, म कमाएर ल्याइहाल्छु, तिमी घरको काम गर, एउटा काम त तिमी गरिरहेछौ भनेर जब त्यो आवाजहरू आउँछ त्यहाँनिर हिंसा हुन्छ। पुरुषले नेतृत्व दिँदाखेरि मात्रै हुँदैन, विचार फरक आउँदा हिंसा हुन्छ भन्न खोजे मैले।
मैले फेरि सीताजी कहाँ आए, सीताजी जुन हिंसाका प्रकारहरू देखिन्छन्, महिला हिंसाका, अझ खास गरी लैङ्गिक हिंसाको जुन नेपालमा प्रकार देखिन्छ, त्यसको कारकमध्ये एउटा हाम्रो सोचाइ अथवा दृष्टिकोण पनि हो कि होइन। उदाहरणका लागि हामी आफ्ना छोरीका लागि ज्वाइँ खोज्दाखेरि जेठो खोज्नुपर्ने, अलिक बढी पढे लेखेको खोज्नुपर्ने, अनि आफ्नो हैसियतभन्दा अलिक बढी नै हैसियत भएको, अलिक बढी नै धनवान भएको खोज्नुपर्ने, यी तिन चार कुराले हामी चाहिँ सबै कुरामा सिनियर खोज्नुपर्ने ज्वाइँ, अनि ज्वाइँ सिनियर भयो र छोरी जुनियर भयो भने चाहिँ यहाँ हिंसा भयो भनेर आवाज उठाउनु कतिको जायज छ।
यो एकदमै हजुरले भनेकोमा म एकदमै सहमति छु, किनकि हामीहरूले महिला र पुरुष एक रथको दुई पाङ्रा भनिन्छ, म त्यसरी लिन्छु, म त्यसरी सम्झिन्छु। रथको एक पाङ्रा चाहिँ उच्च भयो भने सायद अर्को पाङ्रा अलि त्योपट्टि झुकाउ हुन्छ र उसलाई चाहिँ ओजन हुन्छ, पेन्चर हुने डर हुन्छ।
हामी व्यवस्थापन गर्दाखेरि एउटा पाङ्रो उच्चो एउटा निचो बनाएर गर्छौँ, अनि त्यसपछि यो उच्चो निचो भयो भनेर आफै कराउँछ।
त्यही नै एउटा यो रूढिवादीको जड, मैले एउटा यो समाजमा ल्याउने एउटा यो जो रूढिवादी छ, त्यो रूढिवादीलाई जहिलेसम्म हामीले चिरफाड गर्दैनौँ, जहिलेसम्म यति हेर्ने दृष्टिकोणहरूलाई हामी अपरेसन गर्दैनौँ, तैलेसम्म कहिले पनि हाम्रो राष्ट्रमा हाम्रा दिदीबहिनीहरू लैङ्गिक हिंसा हाम्रो राष्ट्रमा मात्रै नभएर अन्तर्राष्ट्रियमा छ, तर धेरै पीडा चाहिँ हाम्रो राष्ट्रमा छ, किनकि हाम्रो शिक्षाको कमी हुनाले अरू राष्ट्र चाहिँ शिक्षित राष्ट्रहरू छ र हाम्रो राष्ट्रमा चाहिँ शिक्षाको कमी छ। र अरू राष्ट्रमा जसरी हाम्रो नेपालमा जसरी परघरे हो, जन्मिँदा बित्तिकै नै तेरो आफू खाइरहने भयो कि परघरे हो भनेर भनिन्छ, अब सुत्केरी हुने छ, बच्चा त दुइटै हिस्सेदारी हो नि, ऊ बाउको हो नि, पाँच वर्षपछि बाउले खोजेर लैजान्छ, गोठामा त्यो एक्लो महिला किन बस्छ सुत्केरी, त्यो दृष्टिकोण, त्यो रूढिवादी जहिलेसम्म हामीले अन्त्य गरेन त्यहाँदेखिको पीडा त्यो बच्चाले त्यो बेलादेखि नै त्यो महिलाले भोग्न परेको पीडाहरू हुन्छ, जो कि एउटा जन्मदाखेरि तातो ठाउँमा एउटा त्यो पानीको तलाउबाट निस्केको अवस्था हुन्छ त्यो बेला बच्चालाई, भने गोठमा लगेर एउटा भैँसीको अगाडि सुतेको र सुताको अवस्था छ पशु सरह बनाएर, के हामी महिलाको मानव अधिकारको त्यो चाहिँ संरक्षण हो त भनेर मैले मानव अधिकारलाई चाहिँ यो सोध्छु के बार बार। त्यो अधिकार हाम्रो मानव अधिकार भनेर ठुल्ठुला नाराहरू लगाउनेले पहिला कमसेकम यसको त चिरफाड गर्नुहोस्, यो रूढिवादीको अन्त्य गर्न त हामी लागौँ भन्छु।
अनि तपाईँ महिलाहरू एक्लै सक्नुहुन्छ त त्यो चेन्ज गर्न, परिवर्तन गर्न
सकिन्न? यो चाहिँ जहिलेसम्म पुरुषहरूले मैले भनिसकेँ र त एउटा पाङ्रो मात्रै हिँडेर रथ हिँड्दैन नि त, हामीलाई त गन्धर्व तक पुग्न छ नि, त्यो रथमा यात्रा गरिन्छ त हामी कहाँ पुग्ने हो, त्यो ठाउँ तक त पुग्न पऱ्यो नि, एउटा पाङ्राले गुडेर हामी चाहिँ पुगिँदैन। त्यही भएर हामीहरू हर कुरामा अब अघि हजुरले भन्नुभयो ज्वाइँ चाहिँ बढी पढेको चाहियो, छोरी चाहिँ कम पढेको, उमेर बढी चाहियो, ऊ चाहिँ कमै हुन पऱ्यो। अब छोरीलाई सरकारी स्कुलमा पठाउने आफ्नो छोरीलाई, पहिला त छोरी मजबुत बनाएर पठाउनु पऱ्यो नि अर्काको घर पठाउँदाखेरि। अब छोराको यो घर मेरो हो भनेर उसलाई चाहिँ जन्मदेखि नै ऊ बाबुआमाले नै आफू खाइरहने भनिदिन्छन् सिधै, ऊ आफूसित रहने भएर उसलाई चाहिँ मेरो घर यो हो भनेर निश्चित हुने भयो। तर छोरीलाई चाहिँ 20 वर्षको उमेरभन्दा पछि मात्रै विवाह भनेको छ नि। अब 20 वर्षसम्म हामी छोरीलाई हाम्रो घर कहाँ हो थाहा छैन, कमसेकम अर्काको घर पठाउँदाखेरि हामी छोरीहरूलाई खुट्टामा टेकेर एउटा चाहिँ आफू आत्मनिर्भर हुन सक्ने बनाएर त पठाउनु पऱ्यो नि। मैले त्यो भन्छु हर समाजलाई चाहिँ, मैले त्यो भन्छु उत्तिकै भूमिका जति चाहिँ छोरालाई दिइन्छ त्यत्तिकै भूमिका त्यत्तिकै नै अधिकार त्यो छोरीलाई पनि दिइन्छ, भने 20 वर्षको उमेरसम्म उसले चाहिँ धेरै कुछ गर्न सक्छ र एउटा राष्ट्र चाहिँ परिवर्तनै गर्न सक्छ।
तर हाम्रो समाज त हाम्रो समाज हाम्रो संस्कार त श्रीमानलाई देउता मान्ने संस्कार हो नि त,
श्रीमानलाई देउता मान्ने हो, यही नै रूढिवादी मैले भनिसकेँ। यो रूढिवादी धेरै यसमा नजाम, समय बोझ अरूमा जाम, रूढिवादी यो चाहिँ रूढिवादी हो, खुट्टा धुन पर्ने, पानी खान पर्ने, तिनलाई बार बार सलाम गर्न पर्ने। अब हामीहरूको एउटा घरमा कति काम हुन्छ, पुरुषले 4 काम गर्छ भने
त्यसको अन्त्य तपाईँहरूबाट किन हुन नसक्ने? तपाईँहरू व्रत बस्नुहुन्छ श्रीमानका लागि भनेर, तपाईँको श्रीमान कहिले व्रत बसेको मैले सुनेको छैन, महिलाहरूको श्रीमान?
म बसिनँ, म चाहिँ सानैदेखिको म आन्दोलन म चाहिँ क्रान्तिकारी हुँ, मैले चाहिँ नतिजको व्रत बसेको भेट, बरु मलाई कहिले कहिले हजुरले भेटाउनु भयो भने एकादशीको व्रत बसेको भेटाउनुहुन्छ, कहिले 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 आफ्नो स्वास्थ्यको लागि बस्छु, त्यही पनि बाहना एकादशी
मात्रै किन
बाहना, उसरी त हामी समाजसेवी पनि खानै पनि भ्याइँदैन, हामी पकाउनै भ्याइँदैन, उसै व्रत भइरहेको हुन्छ। तर बस्नै पर्ने भने ठुली एकादशी मैले चाहिँ मान्छु, खै किन मेरो आफ्नो आत्माले जे मान्छ
तुलसीको बिहा गर्ने एकादशी
त्यो दिन र तुलसी लगाउने दिनमा चाहिँ खै मेरो आत्माले
के मान्छ, फल थाहा छ तपाईलाई
के मान्छ थाहा छ के रे के मान्छ मेरो आत्माले के मान्छ र त्यो दिन चाहिँ त्यही पनि जहिलेसम्म भोग लाग्दैन हो
श्रीमान र छोराको लागि नै भनेर भन्छ दीर्घायुका लागि
नै म त्यसरी बस्दैन, म आफ्नो आत्मसन्तुष्टिको लागि बस्छु।
एकैछिन रोके मैले, तुलसीजी तपाईँले भन्नुभयो नि हाम्रो संस्कार दोषी हो, तर त्यो संस्कारलाई परिवर्तन गर्नका लागि या त्यो संस्कारका कुरीतिहरूलाई उछिन्नका लागि पनि हामी सकिरहेका छैनौँ, किन
संस्कार उछिन्न गाह्रो छ, चुनौतीपूर्ण कुरा छ, किनभने संस्कार हाम्रो ब्लड ब्लडमा रग रगमा बसेको छ, त्यो संस्कारलाई हामी उछिन्न सक्दैनौँ। तर सबै संस्कार नराम्रो छ भन्ने पनि होइन, सबै संस्कारलाई उछिन्न पर्छ भन्ने होइन, संस्कारले पनि नैतिक बन्धनमा बाँधेको छ मानिसलाई, त्यो नैतिक बन्धन हामीले तोड्नपर्छ भन्ने होइन, एउटाको अधिकार स्थापित गर्नका लागि एउटाको अधिकार कुण्ठित गर्ने होइन, त्यो मान्यता छैन मेरो। धर्म सबै ठाउँमा नराम्रो छ भन्ने होइन, जुन धर्मले ल्याएको एउटा नैतिक बन्धन छ त्यो नराम्रो छ भन्ने होइन, त्यसरी हामीले बुझ्यौँ भने फेरि द्वन्द हुनसक्छ। पुरुषलाई हामीले डिमोसन गर्ने होइन, महिलालाई प्रमोसन गर्ने होइन, यो लडाइँ होइन हाम्रो। जबसम्म यो मानसिकता हामी दुवै बीच रहन्छ महिला र पुरुष बीच, तबसम्म समाजमा झन् द्वन्द चर्किन्छ, यो चाहिँ न्यूनीकरण महिला हिंसा न्यूनीकरण हुँदैन, यो मेरो मान्यता छैन। पुरुष दोषी हुँदै होइन, पुरुष कारक हुँदै होइन, यो जुन व्यवस्था छ त्यो त्यो कारक हो, त्यो व्यवस्थालाई हामीले कसरी सुदृढ बनाउने, सुदृढ बनाउनका लागि महिला र पुरुष दुवै हातेमालो गरेर जानुपर्छ भन्ने मेरो भनाइ हो। तपाईँले विष्णुजी अघि सीताजीलाई सोद्धै हुनुहुन्थ्यो नि दीर्घायुका लागि, पुरुषका दीर्घायुका लागि व्रत बस्नुहुन्छ नि तपाईँ भनेर, यो त माया हो, एउटा प्रेम हो, प्रेमले कसैका लागि व्रत बस्छु भने त्यहाँनिर हिंसा होइन नि,
त्यो हिंसा होइन, मैले त्यसलाई हिंसा भनिन। तर कुरा के हो कि पुरुषले महिलाका लागि व्रत बस्ने संस्कार हाम्रो छैन, त्यो संस्कारको विकासै गरिएन, त्यहाँ माया त पुरुषले पनि गर्नु पर्यो नि,
गर्न पर्यो हो। त्यसैमा म आउँदैछु, महिलाले पुरुषका लागि एकदम सौहार्दपूर्ण तरिकाले व्रत बस्छ, मेरो श्रीमान हो म व्रत बस्छु, एउटा त्यो के हो त सौहार्दता हो, एउटा त्यो के हो त माया हो। त्यसै गरी पुरुषले पनि मेरो श्रीमतीले व्रत बसिहाल्छ, म उसका लागि राम्रो राम्रो फलफुल ल्याइदिउँ, उसलाई आज ऊ मेरा लागि हाम्रा लागि परिवारमा शान्त होस् भनेर, परिवारमा शान्ति होस्, लक्ष्मीको बास होस् घरमा भनेर व्रत बसिरहेछ भने म उसलाई कसरी सहुलियत हुन्छ त, त्यो कुरा गरिदिन्छु, कसरी सहयोग गर्नुपर्छ त भन्ने धारणा पुरुषले पनि राख्यो भने दुवैको माया भएन त, माया भयो भने प्रेम भयो भने त अनि घरमा शान्ति आएन त, सुव्यवस्था भएन त, त्यहाँनिर कसरी हिंसा हुन्छ भने। यही कुराहरू महिलाहरूले ल्याउने गरेका छ, तब महिलाको पनि त्रुटि छ भन्छु के म त, महिलाहरू पनि बुझ्दैनन् के, धेरै कुराहरू नबुझेर यो भइराखेको छ, विखण्डन भइराखेको छ, सानो सानो कुरामा इस्यु उठाउने होइन नि, भाँडा धुने, कपडा धुने, व्रत बस्ने कुरामा इस्यु उठाएर हुन्छ त, दृष्टिकोण परिवर्तन कसरी हुन्छ, दुवैको समानान्तर कसरी हुन्छ, परिवारमा समानता कसरी आउँछ भन्ने कुरामा हामीले इस्यु उठाउनु छ। यो 16 दिने अभियानले केही हुनेवाला छैन, म अहिले भनिदिन्छु, 10 दिन 16 दिन महिलाहरू ताते अझ सेलाए, अझ ताते अझ सेलाए, सहर एरियाबाट गाउँ एरियासम्म तपाईँले ऱ्याली निकालेर महिला हिंसा न्यूनीकरण हुन्छ, त्यसरी हुँदैन, महिला हिंसा न्यूनीकरण कसरी हुन्छ, गाउँ गाउँमा अन्याय भइराखेको व्यक्ति पुरुष होस् वा महिला होस् अन्याय भइराखेका छ, नराम्रो आवाजहरू उठिरहेछ भने त्यसलाई हामीले त्यहीँनिर टटकारो जवाब दिन सक्न पर्यो मानवताका नाताले, त्यहाँनिर हामी गर्न सक्दैनौँ। अस्ति नै मैले एकजनासँग छलफल गरेँ, एकजना अफसर लिङ्कको मान्छे हुन्, म बस्दाखेरि छलफल भयो, मैले भने सर तपाईँ त अफसर लिङ्कको मान्छे, तपाईँले मलाई एक दिन के भन्नुभयो, एक दिन के भन्नुभयो भने उहाँको श्रीमतीले ठुलो एकदम समारोहमा भाषण गर्नुभयो, कहिले बाहिर ननिस्केको महिलाले, घर गृहिणी महिलाले एकदम ठुलो समारोहमा भाषण गर्नुभयो, एकदम राम्रो तरिकाले, एकदम राम्रो तरिकाले बोल्नुभयो, अनि म आएर उहाँलाई भने कि सर आज त म्याडम एकदम राम्ररी बोल्नुभयो, कहिले बाहिर ननिस्किने मान्छेले एकदम राम्रो तरिकाले अब आफ्नो मन्तव्यहरू राख्नुभयो भनेर भन्दाखेरि उहाँले के भन्नुभयो भने यसरी टाउकोमा हात लगाएर हत्तेरिका अब त म बाहिर निस्किन पऱ्यो त, अब मैले आफ्नो जे जे सामग्री हो झोलामा हालेर भिरेर मैले निस्किन पऱ्यो बाहिर भनेर भन्नुभयो, तपाईँलाई किन निस्किने सर बाहिर भन्दाखेरि अब ऊ बाटो भइहाल्यो अम्मलाई राख्छ त ऊ अम्मलाई राख्छ ऊ हो, यही धारणा के यो हुन त, यो एउटा ठट्यौली पाराको कुरा हो तर मानसिकतामा पनि मान्छेको त्यही छ के, ऊ बुलन्द भइहाल्यो भने म पछारिन्छु, म बुलन्द भयो भने ऊ पछारिन्छ, यी कुराहरूलाई हामीले जबसम्म समाजबाट बाहिर निकाल्न सक्दैनौँ महिला हिंसा न्यूनीकरण हुँदैन। एउटा समाजमा एकजना महिलालाई कति आक्षेपहरू लागिराखेको हुन्छ, त्यहाँनिर महिलाले नै महिलाको कुरा काटिराखेको हुन्छ, किन त्यो कुरा आयो, यो कुरालाई हामीले हटाउन पर्छ भन्ने मानसिकता किन राख्दैन मान्छेले, त्यहीँनिर टटकारो जवाब दियोस् न शिक्षित मान्छेले दिँदैन।
यो समाजको जुन परम्परा छ, समाजलाई जुन रीतिथितिले बाँधेको छ, त्यसलाई तोड्न त अझै धेरै समय लाग्ला नि,
लाग्छ, त्यो तोड्न एकदमै गाह्रो पनि छ र समय पनि लाग्छ, किन भन्नुहुन्छ भने मेरो बुवाले मलाई जे सिकायो म त्यही सिक्छु, मैले मेरो बुवालेबाट जे सिकाएको छु म जसरी हिँडिरहेको छु त्यही मेरो सन्तानलाई सिकाउने हो, सिक्छ उसले पक्कै सिक्छ, जेनेरेसनमा जान्छ त्यो कुरा, त्यो रीतिरिवाज तोड्न एकदमै गाह्रो छ, तर पनि मेरो बुवाबाट मैले जे नराम्रो कुरा हो भनेर छनौट गरेर मैले सिक्न पर्यो के, मैले मेरो बुवाबाट जे सिकेको छु
नराम्रो चिजलाई चाहिँ नराम्रो नै भनेर ग्रहण गर्नु पर्यो,
गुड, नराम्रो कुरालाई यो नराम्रो हो मेरो बुवाबाट सिकेको, यो चाहिँ रूढिवादी हो यो चाहिँ राम्रो कुरा हो भनेर राम्रो कुरालाई अवलम्बन गरेर मैले मेरो बच्चालाई सिकाउन पर्यो के, मैले हुबहु मेरो बच्चालाई सिकाउन भएन, नराम्रो कुरा पनि थिचोमिचो हुने गरी सिकाउन भएन।
सीताजी यही कुरा मैले तपाईँलाई सोधेँ, सामाजिक संस्कारभित्र जे जेलिएको छ, जुन जालो छ, यो जालो तोड्न त सामान्य प्रयासले अथवा यही प्रयासले मात्रै सम्भव त देख्दैन म।
हो, यो सोल्दिने अभियान जो भनिराखिया छ हिंसा त म सहमति तुलसीजीको भनाइमा, जस्तै हिंसा त 365 दिनै भइरहेको हुन्छ। अस्ति पनि मैले यही नै कुरा गरिराखेको थिएँ, हिंसा त 365 दिनै भइरहेको हुन्छ, 16 दिनलाई मात्रै हामीले मान्यता दिएर हुँदैन। यदि हामीहरूले सभ्य र भव्य समाज एउटा चाहिँ राष्ट्र नै विश्वमा पहिचान दिनु छ भने महिला र पुरुषमा भेदभाव नगरेर जो चाहिँ आजसम्म पुरुषहरू अगाडि लाग्नुभयो अवसर महिलाहरूले नै दिएको हो, महिलाले खाना पकाएर खुवाएर अनि उहाँहरूको भाँडा माझेर उहाँहरूको कपडा साफ गरेर नपठाइदिएको भए सायद उहाँहरू त्यो अवसरमा पुग्नुहुन्थेन। अहिले महिलाहरूलाई आरक्षण कोटा, अस्ति मात्र मैले इन्टरभ्यू सुनेको थिएँ, महिलाहरूलाई 33% आरक्षण कोटा, यो आरक्षण कोटा कहिलेसम्म? हामी आरक्षण के हामीहरूले भोट दिँदाखेरि पनि आरक्षणै दिने त त्यो त होइन होला नि। सबभन्दा पहिला म त यो लैङ्गिक हिंसा मात्रै नभएर राष्ट्रप्रति एउटा चाहिँ हाम्रो राष्ट्रमा नेतृत्व गर्नेलाई पनि म छुन चाहन्छु यहाँ, कि अब पहिला सबभन्दा पहिला अब हामीलाई राष्ट्रको चिन्ता छ, अब फेरि द्वन्द्वतिर जाने समस्या छ भनेर न्युज आइराखेको छ, सेनाहरू उता तयारी भइसकेको छ, यतातिर चाहिँ नेताहरूको कोही चाहिँ संविधान संशोधन भनेर दर्ता गराइराखेको छ, कसैले हामी आन्दोलन भनेर कसिराखेको छ, यो अवस्था किन? अब सभासदहरूको भत्ताहरू बढिराखेको छ, हामीहरू चाहिँ महँगीको टुप्पामा पुगिराखेको छौँ, एउटा बिहान बेलुकी हातमुख जोड्न सक्ने अवस्था छैन, अनि उहाँहरूले आफैले लेखेका दुई चोटि संविधान त कोही पनि राष्ट्रमा उदाहरण हो, एउटा म चाहिँ त्यति पढेको व्यक्ति होइन तर चाहिँ मैले कोही पनि विश्वको इतिहास हेर्दाखेरि कोही पनि राष्ट्रमा दोहोरो तुरन्तैको तुरन्तै संविधान दोहोऱ्याएर चाहिँ संविधानको चुनाव भएको मैले चाहिँ पहिल्यैचोटि देखेको छु यो उमेरमा, खै मेरा बुवाआमाले पनि मेरो बाजेले पनि देखेनन् होला त्यो कोही पनि राष्ट्रमा। भने सबभन्दा पहिला चाहिँ हाम्रो राष्ट्रको नेतृत्व आफूले लेखेको त आफू पुरा गर्नु पर्यो नि, सबभन्दा नेताहरू हाम म त भन्न चाहन्छु यो नेतृत्व गर्ने हाम्रो राष्ट्रमा सक्षम हामी महिलाले जन्माउन सकेनछौँ, राष्ट्र हाँक्ने म त्यो दुर्भाग्य सम्झिन्छु।
यो राष्ट्रिय चिन्ताको कुरा रह्यो, म फेरि तपाईलाई
एकछिन म त्यसैमा जोड्दैछु भने यसमा चाहिँ हो त्यो आरक्षण भन्दा हामीहरूलाई समानता गरेर कसैको बच्चा बोर्डिङमा नपरे, बोर्डिङमा छोरो पर्छ भने छोरीलाई पनि त्यहाँ लगाऊ, शिक्षामा सबभन्दा पहिला शिक्षामा पहुँच हुन पर्यो, महँगी छ छोरी कसरी पढाउने, छोरो त आफूसित राख्ने भएर उनीहरूले जसरी पनि पढाउने भए, अब हामी पहुँचमा पुगिन्न, शिक्षा छैन, अब कोही मैले अवसर पाएँ भने अहिले अस्ति भर्खरै म चाहिँ जापानको एउटा बोलिरहेको थिएँ, मेरो शिक्षाको कमीले गर्दाखेरि फालिएँ, अरू सबै टप, मैले समुदायमा गरेको काममा टप, एउटा चाहिँ शिक्षाले मात्रै म फालिएँ, किन हामी छोरीहरू पढ्न जान्न चाहिँ अहिलेको यो 21औं शताब्दीमा पनि हामी महिलाहरूले एउटा दाजुभाइले पढ्ने स्कुलमा सँगै दिदी बहिनी पढ्न पाएको अवस्था छैन भने हाम्रो त अलि पहिलाको हाम्रो पिँढीले चाहिँ देख्न पाएको अवस्था त्यति छैन भने, सबभन्दा पहिला म भन्न चाहन्छु नेताहरूले चाहिँ हामीहरूको यो राष्ट्रमा रूढिवादीको अन्त्य गर्नको लागि नेतृत्व गर्ने व्यक्तिले गर्नुपर्छ भन्न चाहन्छु क्या, म त्यहाँ पुग्न खोजेको यसको अन्त्य
कतै कतै हामीभित्र पनि यो चिज बसिरहेको छ, हामी महिलाभित्र या यो चिजको विरोध गर्ने हामी जो भनिरहेका छौँ भित्र यो चिजको जरा हामी उखेल्न सकिरहेका छैनौँ, बाहिर हामी जे भन्दैछौँ नि कतै न कतै हाम्रो भित्र पनि यो चिज लुक्या छ जस्तो लाग्दैन तपाईँलाई?
मलाई किनकि म चाहिँ अब फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार, म चाहिँ त्यो गर्दिनँ र म त्यो देख्दा पनि देख्दिनँ, किनभने त्यो चाहिँ मैले आजसम्म मैले चाहिँ भेदभाव रहितै भनेर माइत पनि म चाहिँ सानो बचपन छँदाखेरि म चाहिँ त्यहाँ सानैदेखि नै लडिरहेको थिएँ कि म स्कुल जान पाउनुपर्छ भनेर, एउटा उदाहरण हो मेरो दाजुभाइ दिदीबहिनी हामी 6 भाइ 6 बहिनी हो, 6 भाइ 6 बहिनीमा मबाट सुरु भयो स्कुल जान, 3 दिनसम्म आन्दोलन गरेँ, ढोकाको पछाडिबाट म उठ्दै उठिनँ, खाना पनि खाइनँ, सुत्न बिस्तारा नि गइनँ, तब मबाट सुरु भयो स्कुल जान, मैले धेरै पढ्न पाइनँ, 5 सम्म पढेको हो, र मेरो पछाडिका बहिनीहरूले एसएलसी पास गर्न त पायो नि, तब मैले सानैदेखिको मेरो आन्दोलन हो, मैले दाइहरूले पढ्न जाँदाखेरि म पनि पढ्न जान पाउनुपर्छ भनेर किताब लिएर चाहिँ लुकी लुकी बसेर पढ्थेँ। म पनि दाइहरू जस्तै बोल्न सक्ने कसरी हुँ भनेर, पुरुषहरूले भाषण गर्थ्यो त्यस्तै म कसरी हुँ भनेर मैले चाहिँ त्यो सोच लिन्थेँ। र जे होस् मेरो घरबाट, मेरो जन्म घरबाट चाहिँ त्यो सुरुवातमा पुग्यो भने एउटा चाहिँ गरे त पाइने रहेछ नि भन्ने चाहिँ हामीहरूको एउटा विश्वास हो र यो लाग्छौँ हामी आन्दोलन भनेर। तर पुरुषले जहिलेसम्म चाहिँ हामीले हो छोरा र छोरी एकै हो, महिला पुरुष एकै हुँ, महिला बिना चाहिँ संसार हाम्रो चाहिँ चल्दैन, घर संसार चल्दैन भनेर जहिलेसम्म पुरुषको सोचमा परिवर्तन हुँदैन हो। अघि हजुरहरूले महिलाले मात्रै सक्नुहुन्छ त भनेर भन्नुभएको थियो, त्यहीँ पुगेको म। जहिलेसम्म पुरुषले त्यो सोच ल्याउँदैन तहिलेसम्म चाहिँ हामीहरू सफल हुन सक्दैन। त्यो पीडाको भागीदार पुरुष पनि बन्छ, किनभने एउटा महिलाको त्यो पीडाको कारणले मृत्यु हुन्छ या त्यो पीडाको कारणले कोही अन्त्य अन्य गइदिन्छ भने उसका बच्चा हुन्छन्, उसले मात्रै नभएर ती बच्चाहरूले त
अशान्ति हुने बित्तिकै त दुइटैमा भयो।
त्यही भएर त्यो विश्व घर शान्ति नै विश्व शान्ति हाम्रो जुन नारा छ त्यो शान्ति गर्नको लागि महिला र पुरुष आफ्नो घरबाट परिवर्तन गर्नको लागि सुरुवात गरियो भने पुरुषले सोच्नु पर्यो। महिलाले त हमेसा सोचिरहेको हुन्छ, मेरो विचारमा हो कोही महिलाहरू होलान् त्यो चाहिँ छैनन् म भन्दैन, केही होलान् तर चाहिँ जस्तो चामलमा धानको बिया भेटिए चाहिँ भेटिएला नि त्यस्ता महिला।
हामी करिब करिब कार्यक्रमको अन्त अन्ततिर आइपुगेका छौँ। अन्तमा तुलसीजी, अब यो लैङ्गिक हिंसा जुन छ र यो जुन तपाईँले अघि भन्नुभयो नि सामाजिक जाल हो र कतै न कतै हाम्रो भित्री दृष्टिकोणभित्र सोच पनि त्यही जालोसँग जोडिएका कारणले पनि यो हट्न सकिरहेका हो कि होइन, के हो अन्तिममा?
हो, सही कुरा हो। हामी महिला पनि त्यसका शिकार भइराखेका छौँ। जुन एउटा संरचना बनेको छ त्यो संरचनाभित्र पुरुष मात्रै छैन, त्यहाँ महिला पनि छ। जस्तो धारणा पुरुषको बनेको छ कहीँ कतै महिलाको पनि त्यो धारणा बन्नु स्वाभाविक अस्वाभाविक कुरा होइन, त्यो स्वाभाविक कुरा हो म भन्दछु होइन। जुन कुवाको पानी पुरुषले खान्छ त्यही कुवाको पानी महिलाले पनि खान्छ, त्यो पानीको असर जति पुरुषलाई हुन्छ त्यति महिलालाई पनि हुन्छ, त्यो स्वाभाविक पक्ष हो, अस्वाभाविक होइन। हामीभित्र पनि, हामी महिलाभित्र पनि त्यो रूढिवादितात्मक सोचहरू छ, नभएको होइन। अब त्यसलाई परास्त गर्नका लागि पुरुषले पनि हातेमालो गर्दै महिलासँग दुवैजना मिलेर त्यो कार्य गर्नुपर्दछ। यो हिंसा न्यूनीकरण कसरी हुन्छ भन्ने एउटा सोच बनाएर अगाडि बढ्नुपर्दछ। घर परिवारमा म सुरक्षित छु भन्ने धारणा या म सुरक्षित छु भन्ने, म सेफ छु भन्ने सोचाइ महिलाले पनि राख्नु पर्दछ र साथै पुरुषले पनि राख्नु पर्दछ। पुरुष पनि हिंसित नभएको होइन, पुरुष पनि हिंसा हुन्छ तर हिंसाका विभिन्न कारण हुन्छन्। महिला कसरी हिंसित भइरहेछ र पुरुष कसरी हिंसित भइरहेछ भन्ने कुरा मात्रै हो। हिंसित त पुरुष पनि हुन्छ, कसरी भन्नु भन्दा अन्तिममा पुग्नु भएको छ, थोरै भन्छु। महिला घर व्यवहार कसरी मिलाउने, घर व्यवस्था कसरी मिलाउने, मलाई दिएको जिम्मेवारी कसरी निर्वाह गर्ने, यदि म त्यो जिम्मेवारी निर्वाह गर्दैन भने ऊ हिंसित हुन्छ। पुरुष कसरी हिंसित हुन्छ भने म नेतृत्व दिने मान्छे हुँ, मैले यो व्यवस्था मिलाउन पर्दछ, मैले कमाएर ल्याउन पर्दछ, मैले आर्थिक स्थिति सुदृढ बनाउने जिम्मेवारी मेरो हो, उसको काँधमा पनि त, पुरुषको काँधमा पनि त जिम्मेवारी छ नि, त्यो जिम्मेवारी मैले कसरी निर्वाह गर्ने भन्ने सोच धारणा राख्दछ। यदि त्यो जिम्मेवारी निर्वाह गर्न सक्दैन भने पुरुष पनि हिंसित छ। आफ्नो ठाउँमा दुवैजना हिंसित छन् तर वास्तवमा हेर्ने हो भने पुरुषभन्दा दाजुमा हेर्ने हो भने महिला नै बढी पीडित भएको अवस्था हामीले देखिराखेका
छौँ। अन्तिममा एक मिनट मैले सोध्न छुटेको, तपाईँलाई भन्न मन लागेको केही कुरा छ भने छोटोमा
कसलाई सोध्नुभयो?
सीताजी,
ये कुराहरू जस्तै साँच्चै नै यो एउटा शुक्लाफाटा एफएमले विगतका दिनदेखि यस्तै यस्तै नै राष्ट्रको परिवर्तन र हिंसाको हिंसा न्यूनीकरण कसरी गर्ने भनेर जो चाहिँ एकदमै प्रयास गरिराखेको छ, यस्तै हामीहरूलाई एउटा सुझाव दिन चाहन्छु म। यस्ता छलफलहरू गराउँदाखेरि महिला पुरुष भयो भने, सम्बन्धित निकायका भयो भने हाम्रो पहुँच कहाँ हो, हाम्रो त्यो सम्बन्धित निकायका व्यक्तित्वजीहरूसित छलफल भयो भने अझै बेस्ट हुन्छ भन्ने मलाई लाग्छ। र यो चाहिँ परिवर्तनको लागि संचारको माध्यम एकदमै महत्वपूर्ण भूमिका रहन्छ। सञ्चारले नै हर क्षेत्रको चाहिँ जे पनि हामीहरूको चाहिँ परिवर्तन गर्न सक्छ। सञ्चारभन्दा बाहिर रहेर चाहिँ त्यो हुन सक्दैन। राष्ट्रले चौथो अङ्ग भने तापनि मैले मेरो अनुभवमा मैले दोस्रो अङ्ग मान्छु पत्रकारहरूलाई, किनभने जोखिमभन्दा जोखिम ठाउँमा गएर उहाँहरूले चाहिँ लुकेका एकदमै पीडाभन्दा पीडा चाहिँ बाहिर ल्याएर एउटा चाहिँ समाजमा छर्लङ्ग जस्ताको तस्तो देखाउने एउटा चाहिँ जो जमर्क गर्नुहुन्छ सम्पूर्ण पत्रकारहरूको, त्यति ठुलो भूमिका चाहिँ मैले चाहिँ मान्छु र त्यति ठुलो दायित्व चाहिँ निर्वाह गर्नुभएको छ। अस्ति भर्खरै मात्रै एउटा करण बोहराजीको मृत्यु भयो, एउटा मिर्गौलाको चाहिँ के अरे उसको किडनीको फेल भएको हुनाले आफ्नो परिवारलाई कुरुवा बसेको अवस्थामा मृत्यु भयो। मृत्यु भइसकेपछि चाहिँ जो एउटा ठुलो धनको चाहिँ एउटा सम्मान दियो नि, यस्तो नगरोस् राष्ट्रले, म राष्ट्रलाई पनि छुन चाहन्छु किन हामी राष्ट्रभित्र छौँ, अनि त्यस्तो नभएर चाहिँ एउटा राष्ट्र राज्यले पनि व्यवस्था गरोस् र अनि यो छलफलहरू चलाउँदाखेरि पनि पत्रकार मित्रहरूले विभिन्न क्षेत्रका चाहिँ समेटेर राख्नुभयो भने राम्रो हुनेछ।
हस्, धेरै धन्यवाद छ। यो महिला हिंसाको विषय निकै भेग छ, यो जति छलफल गरे पनि लम्बिन जान्छ, तर हामीसँग समयको पाबन्दी छ। छोटोमा आधा मिनटमा मैले सोध्न नसकेको तर तपाईँलाई भन्न मन लागेको विषय केही छ भने तुलसीजी?
तपाईँहरूलाई धेरै धेरै धन्यवाद। एट फर्स्ट त तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु, यस्ता कार्यक्रमहरू सधैँ चलाएर होइन एउटा न्यूनीकरण गर्ने, हिंसा न्यूनीकरण गर्ने र कसरी समाजमा शान्ति ल्याउन सकिन्छ भन्ने चिन्तनका साथ कार्यक्रमहरू सञ्चालन गर्नुहुन्छ शुक्ला फट्टा एफएम लगायत पत्रकार मित्रहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। वास्तवमा तपाईँले विष्णुजीले भने जस्तै वृहत छ यो विषयवस्तु, यसमा छलफल गर्न त धेरै समय लाग्छ, छयौँ महिना वर्ष दिन पनि लाग्न सक्छ, तर पनि हामीसँग आधा घन्टामा यो कुरा सबै कुराहरू मिलाएर भन्नुपर्ने हुँदा अलिक गाह्रो नै अवस्था हो। तर भनेर मात्रै हुँदैन, जे कुरा हामी बोल्छौँ त्यो परिवारमा गएर हामीले अवलम्बन पनि गर्न पर्दछ, लागू गर्न पर्दछ भन्ने म भन्न जान्छु। र अनि पत्रकार मित्रहरूमा पनि आफ्नो घरमा त्यस्तो हिंसाको अवस्था छ भने त्यसलाई न्यूनीकरण गर्नका लागि अग्रसर भइदिनु होला, क्वेसन मात्रै सोधेर हुँदैन। र हामीहरू पनि जो आन्सर दिन्छौँ त्यो आन्सर मुताबिक हामीले पनि आफ्नो परिवारलाई चलाउनु पर्दछ भन्ने धारणा राख्दै यो नीति नियम जुन बनेका छन् यिनीहरूलाई पनि हामीले के अरे यसलाई चाहिँ नीति नियमलाई पनि परिवर्तन गर्नु जरुरी छ। नीति नियममा पनि कानुन त बनेका छन् तर बुलन्द तरिकाका कानुनहरू बनेका छैनन्। वा भनेर लगाएको छ, 3 वर्ष कैद वा 25,000 जरिमाना वा भनेर, यस्तो यी कुराहरू यी वा जबसम्म हट्दैन तबसम्म यो नीति राम्रो बनेको छ मलाई म ठान्दिनँ। जबसम्म नीति राम्रो बन्दैन तबसम्म सुचारु ढङ्गबाट यो व्यवस्था चलाउन पनि गाह्रो छ भन्ने मलाई
धन्यवाद छ दुवैजनालाई, तथा एकल महिला केन्द्रकी अध्यक्ष सीता बोहरा र महिला अधिकार कर्मी तथा राष्ट्रिय संस्कर्ता तुलसी जोशी दुवैजनालाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद शुक्ला फाटा एफएम परिवारलाई, हामीहरूलाई बार बार यसरी नै हामीहरूका विभिन्न ठाउँका पीडाहरू समेटेर ल्याएर यहाँहरू मार्फत चाहिँ हाम्रो सचेतना बनाउनको लागि जो जमर्क गर्नुभएको छ भइराखोस् भन्ने अनुरोध गर्छु।
हस्, आज हामीले महिला हिंसा विरुद्ध या लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानका विषयमा छलफल गर्यौँ। छलफलमा सहभागी हुनुभएकोमा दुवैजनालाई धन्यवाद र कार्यक्रम सुन्नुभएकोमा तपाईँ श्रोतालाई पनि धन्यवाद। साथै प्राविधिमा सहयोग गर्नुहुने कमल चौधरीलाई पनि धन्यवाद दिई म विष्णु बिदा हुन्छु। नमस्ते, शुभ दिन।